الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. سرکار مدینہ راحت قلب و سینہ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کیا کرو، کیونکہ تمہارا درود پڑھنا کل بروز قیامت تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ فیضان فتاوی رضویہ کے سلسلے میں حاضر ہیں، فتاوی رضویہ شریف کی جلد نمبر 19، کتاب الاجارہ سے چند فتاوی آپ کی خدمت میں پیش کیے جائیں گے۔ فتاوی رضویہ کا صفحہ نمبر ہے 406 اور فتویٰ نمبر ہے 144۔ سوال ہوتا ہے، کیا فرماتے ہیں علماء دین اس مسئلہ میں کہ زید مزدوری کرتا ہے، دن روزہ کی مزدوری میں جب کام کرتا ہے تو بدرجہ کمی، اور ٹھیکہ میں جب کرتا ہے تو کوشش اس امر کی کرتا ہے کہ زیادہ ہو، ایسی صورت میں اس کی روزی کیسی ہوئی؟ یعنی سوال میں جو چیز پوچھی گئی ہے اس کا ہمارے معاشرے کے ساتھ بھی بڑا گہرا تعلق ہے۔ عام طور پر یہ ہوتا ہے کہ جب روزانہ کی بنیاد پر یعنی دہاڑی کے اوپر ہم کسی سے کام کرواتے ہیں تو وہ بڑا سستی کے ساتھ کرتا ہے، مریل مریل کرتا ہے، تھوڑا تھوڑا کر کے کرتا ہے، اور جب وہی کام ٹھیکے پر کروایا جاتا ہے تو پھر بڑا چستی کے ساتھ، تیزی کے ساتھ اور جلدی جلدی کرتے ہیں۔ تو اگر کوئی شخص ایسا کرتا ہے تو اس کا کرنا کیسا ہے کہ دہاڑی کے اوپر وہ کام سستی کے ساتھ کرے اور ٹھیکے کے اوپر کام وہ بڑی چستی کے ساتھ کرے؟ تو یہ ہمارے معاشرے میں تقریباً ہر شعبے کے اندر ہی رائج ہے کہ جہاں پر بھی ٹھیکے پر کام ہوگا وہاں بہت تیزی اور جلدی کے ساتھ کیا جائے گا، اور روزانہ کی بنیاد پہ جہاں کام ہوگا وہاں سستی سے ہوگا۔ تو کیا ایسا کرنا جائز ہے یا نہیں؟ اعلی حضرت علی رامہ نے ارشاد فرمایا، کام کی تین حالتیں ہیں، نمبر 1 سست، نمبر 2 معتدل، اور نمبر 3 نہایت تیز۔ اگر مزدوری میں سستی کے ساتھ کام کرتا ہے تو گناہگار ہے، اور اس پر پوری مزدوری لینی حرام، اتنے کام کے لائق جتنی اجرت ہے لے، اس سے جو کچھ زیادہ ملا مستاجر کو واپس دے، وہ نہ رہا ہو اس کے وارثوں کو دے، ان کا بھی پتہ نہ چلے تو مسلمان محتاج پر تصدق کرے، اپنے صرف میں لانا یا غیر صدقہ میں اسے صرف کرنا حرام ہے۔ اور اگر مزدوری میں معتدل کام کرتا ہے تو مزدوری حلال، اگرچہ ٹھیکے کے کام میں حد سے زیادہ مشقت اٹھا کر زیادہ کام کرتا ہو۔ سوال کا جواب بڑا واضح ہے، فرمایا کہ کام کرنے کی تین صورتیں ہوتی ہیں، ایک کام کی معتدل رفتار ہوتی ہے، معتدل انداز ہوتا ہے کہ نارملی یعنی عام طور پر روٹین میں ایک دن میں جتنا کام کیا جاتا ہے، دوسری ہے اس سے نیچے کی صورت کہ روٹین میں جتنا کیا جاتا ہے اس سے کم کیا جائے، جسے اعلیٰ حضرت نے سست فرمایا، اور ایک وہ ہے کہ روٹین میں جتنا کیا جاتا ہے اس سے زیادہ کیا جائے، جسے تیز فرمایا۔ تو اب مزدوری اور ٹھیکے دونوں کے اندر جس چیز کو دیکھا جائے گا وہ یہ ہے کہ ٹھیکے کا جو معاملہ ہے وہ تو واضح ہے کہ اس نے اپنا وہ کام پورا کرنا ہے، وہ ایک دن میں کرے، وہ دو دن میں کرے، وہ تین دن میں کرے، عام طور پر لوگ کوشش کر کے اس کو جلد نمٹانے کی کوشش کرتے ہیں۔ لیکن جس آدمی کی اجارہ جو ہے وہ روزانہ کی بنیاد پر ہے، اس پر واجب ہے کہ وہ اتنا کام کرے، کم از کم اتنا کام کرے کہ جتنا اتنے وقت میں کیا جاتا ہے۔ یعنی ایک آدمی 8 گھنٹے کام کرتا ہے، اب 8 گھنٹے کے اندر جتنا کام کیا جاتا ہے اس پر واجب ہے کہ وہ اتنا ہی کام کرے، اگر وہ اس سے کم کام کرے گا تو یہ گناہگار ہوگا، یہ پہلی بات۔ اب اس کی مثال لے، جیسے مثال کے طور پہ ایک مستری ہے جو اپنا تعمیر کا کام کرتا ہے، معمار ہے، वो 8 घंटे के अंदर, एक दिन के काम के अंदर, मिसाल के तौर पे 1,000 ईंटें लगाता है। अब 1,000 ईंटें लगाना गोया एक किस्म की एक जो है वो नॉर्मल रफ्तार है कि जो लगाई जाती। अब अगर ये शख्स 800 लगाता है तो इसका मतलब है कि 200 ईंटें लगाने के एतबार से इसने सुस्ती के साथ काम किया। तो अब ये इसका सुस्ती के साथ काम करना ये हराम है, ये नाजायज है, ये गुनाह है। ये मैंने एक मिसाल बयान कर दी। इसी तरह इसकी दूसरी मिसाल ले लें, कोई आदमी कंपोजर है, कंपोज करता है कंप्यूटर के ऊपर। अब जो कंपोजर है वो आम तौर पर एक दिन के अंदर मसलन 16 सफ़े जो है वो कंपोज कर लेता है, लेकिन वो अपनी उस ड्यूटी के दौरान अगर 12 सफ़े कंपोज करता है और 16 नहीं करता, तो इसका मतलब है कि 4 सफ़े की उसने सुस्ती की। तो ये उसका सुस्ती करना, काहली करना, ये हराम है, नाजायज है, गुनाह है, ये डंडी मारना है, धोखा देना है। और इस काम की पूरी उजरत लेना ये हराम है, क्योंकि जब किसी आदमी ने काम थोड़ा किया है तो अब उस पर लाजिम है कि वो उतनी ही उजरत ले जितना उसने काम किया। तो लिहाजा अगर 800 ईंटें लगाई और काम आमतौर पे 800 ईंटों की जगह 1,000 ईंटें लगाई जाती हैं और इसने उजरत 1,000 ईंटों के लिए, तो जो 200 ईंटों के बराबर की उजरत होगी वो इसके हक में हराम। इसी तरह कंपोजिंग के अंदर जो 4 सफ़े के बराबर इसने कंपोज नहीं किया उसकी उजरत इस पर हराम। तो एक तो ये गुनाहगार हुआ इस तरह करने की वजह से, और दूसरा ये गुनाहगार है उस रकम को इस्तेमाल करने की वजह से। जो इसने इजाफी रकम ली, इस पर फर्ज है कि वो रकम जिसका इसने काम किया और उससे रकम लिया उसे वापस करे। एक यानी जिस आदमी के घर में काम किया इस पर फर्ज है कि उसकी रकम उसे लौटा दे कि चूंकि मैंने इतना काम नहीं किया था और मैंने इजाफी उजरत ली है लिहाजा ये उजरत मैं आपको वापस करता हूं। तो अब इस पे फर्ज हुआ कि उस उजरत को वापस लौटाए। और बिल फर्ज एक आदमी को ये मसला समझ आया, मालूम हुआ या याद आया 25 साल के बाद, और पिछले 25 साल के अंदर उसने इस तरह काम किए, तो जिस जिसका इसको याद होगा उसको लौटाए, उनका उनके बारे में मालूमात ले। और अगर कोई शख्स फौत हो चुका जिसका इसने काम किया वो फौत हो चुका, तो इस पे ये फर्ज होगा कि वो इजाफी उजरत उस फौत होने वाले आदमी के वरासा को जाकर दे, ये इस पे फर्ज। और अगर ना तो आदमी का पता ना उसके वरासा का पता चलता है, तो अब इस सूरत में इस पर फर्ज होगा कि ये उस रकम को सदका कर दे, अपने इस्तेमाल में लाना इसके लिए हराम है। तो ये आला हजरत रहमान ने जो अल्फाज इरशाद फरमाए कि उतने काम के लायक जितनी उजरत है ले, यानी जितना किया है उसके बराबर जो उजरत बनती है वो ले, उससे जो कुछ ज्यादा मिला मुस्ताजिर को वापस दे, और जितना इसने ज्यादा लिया मुस्ताजिर यानी जिसके यहां इसने ये काम किया है उसको ये वापस करे। वो ना रहा हो यानी वो फौत हो गया, उसके वारिसों को दे, उनका भी पता ना चले तो मुसलमान मोहताज पर सदका तसद्दुक करे यानी फकीर शरई को ये दे दे। अब आलद ने जो आगे बयान फरमाया, अपने सर्फ में लाना यानी अपने इस्तेमाल में लाना या गैरे सदका में उसे सर्फ करना हराम। तो वही दो सूरतें मुतायन कि या असल आदमी को दे या उसके वरासा को दे, और अगर वो ना मिले तो फिर उनको सदका करे, अपने इस्तेमाल में लाना इसके लिए हराम, अपने इस्तेमाल में हो या किसी दूसरे के लेकिन ऊपर वाली मदों के अलावा। तो ये बात। उसके बाद दूसरी सूरत जब पूछी थी कि अलबत्ता अगर ये जो इसी का एक दूसरा पहलू था कि एक आदमी मजदूरी के दौरान सुस्त काम नहीं करता, मोतदिल करता है, नॉर्मली रूटीन के अंदर जितना किया जाता है उतना ही करता है, लेकिन ठेके के ऊपर ज्यादा करता है। मिसाल के तौर पे ये जो अभी हमने मिसालें बयान की कि एक आदमी जो है वो एक मजदूर है, वो 1,000 ईंटें लगाता है, लेकिन अगर ठेका उसको दिया जाए तो 1,500 लगा देता है। तो अब ये जो इसका फर्क आया कि ठेके पर दिया तो 1,500 लगा दी और रोजाना की बुनियाद पर काम करवाया तो 1,000 लगाए, तो अब क्या ये 500 जो ठेके से कम लगाए क्या ये भी नाजायज? तो ये नाजायज नहीं, ये जायज है, क्योंकि 1,000 लगाना एक मोतदिर, एक नॉर्मल सूरत थी, एक रूटीन की सूरत थी, जब उतना काम पूरा कर दिया तो दुरुस्त। यही मसला कंपोजर का ले रहे, अगर वो 16 सफ़े रोजाना के कंपोज करता है लेकिन ठेके के ऊपर उसने 20 कर दिए, तो अब रोजाना की रूटीन में اگر وہ 16 کرے گا تو اس کا یہ کام درست، اس کی اجرت حلال، ٹھیکے میں زیادہ کام کرنا جو ہے یہ ایک روٹین سے زیادہ ہوتا ہے، تو اس کے اوپر کلام نہیں ہوگا۔ تو یہ اعلیٰ حضرت علیہ رحمہ نے کام کی تین حالتیں اور ان تینوں کے جدا جدا احکام بیان فرما دیے۔ اب اسی کو سامنے رکھ کر جو ہمارے معاشرے کے اندر اس حوالے سے مسائل اور پرابلمز ہیں ان کو دیکھنا چاہیے۔ ہمارے شعبوں کے اندر کتنے شعبے ایسے ہیں کہ جہاں پر کام کرنے والے اتنا کام نہیں کرتے جتنا کام کرنا ان کے اجارے، ان کی نوکری کے اعتبار سے ان پر ضروری ہے۔ کام پہ آتے ہیں، اولاً لیٹ آتے ہیں، 8 بجے آنے کا ٹائم ہے، صاحب بہادر جو ہے وہ 9 بجے آ رہے ہیں، 9:30 بجے آ رہے ہیں، 10 بجے آ رہے ہیں، یہ اس کا اتنا ٹائم لیٹ آنا یہ حرام۔ 4 بجے چھٹی ہوتی ہے، 3 بجے نکل گئے، 3:30 بجے نکل گئے، یہ اس کا پہلے جانا بھی حرام۔ درمیان کے اندر بھی 8 گھنٹے کا ٹائم ہے، وہ سارا ٹائم اخبار پڑھنے میں، کچھ اور پڑھنے میں، کوئی گپے شپے مارنے میں، کوئی چائے پینے کے اندر، یعنی جو روٹین کا ایک چائے ہوتی ہے یا درمیان میں بریک آتا ہے، اس کے علاوہ باتیں کرنے میں سارا دن گزار دیا، اپنے سٹاف روم کے اندر بیٹھ کے سارا دن گزار دیا۔ تو یہ جو اجارے کے وقت میں اجارے کا کام ہونے کے باوجود نہ کیا اور فضول کے اندر وقت گزار دیا، یہ سب حرام۔ اب اس میں سکولز ہیں، کالجز ہیں، یونیورسٹیز ہیں، سرکاری ادارے ہیں، پرائیویٹ ادارے ہیں، کسی فرد معین، فرد خاص کے پاس نوکری کرنے کی صورت ہے، جتنی بھی صورتیں ہیں ان تمام صورتوں کے اندر یہ مسئلہ یاد رکھنے کا ہے کہ فرض ہے کہ اس کام کے اندر اتنے وقت میں روٹین کے اعتبار سے جتنا کام کیا جاتا ہے اس کو پورا کیا جائے۔ اس سے کم کرنا، اس میں سستی کرنا، وقت میں ڈنڈی مارنا، کام کے اندر ڈنڈی مارنا، یہ سارے کے سارے حرام۔ یہ ہماری شریعت اسلامیہ کا حکم ہے، یہ ہمارے دین اسلام کا حکم ہے، اور افسوس یہ ہے کہ ہمارے معاشرے میں اس حوالے سے اس قدر بے رہ روی ہے اور اس قدر بے لگامی ہے اور اس قدر سستی کاہلی اور اس قدر غفلت ہے کہ جس کا اندازہ کوئی نہیں۔ کسی آفس میں جاتے ہیں، 8 بجے آفس کا ٹائم ہے یا 9 بجے آفس کا ٹائم ہے، 12 بجے تک بیٹھے ہوئے افسر صاحب تشریف ہی نہیں لا رہے، ابھی 4 بجے تک ٹائم ہے، 3:30 بجے گئے تو پتا چلا کہ افسر صاحب تو 3 بجے تشریف لے جا چکے۔ تو یہ سب کے سب جو ہے یہ حرام کے مرتکب۔ اور اس میں دوسرا مسئلہ جو یاد رکھنے کا ہے کہ ان کی وہ جو اضافی تنخواہ ہے وہ بھی حرام، جو اضافی تنخواہ لی وہ بھی حرام، کہ انہوں نے جب اتنا کام کیا ہی نہیں ہے تو اس کام کی اجرت لینا بھی حرام۔ تو اب ان کے گھر والے تو یہ سمجھ رہے کہ ہمارے گھر کے یہ صاحب جو ہیں یہ حلال روزی ہمیں کھلا رہے، یہ صاحب حلال روزی نہیں کھلا رہے، یہ حرام کھلا رہے۔ تو اس میں جو اصلاح کی صورت آئے گی وہ صرف یہ نہیں ہے کہ وہ فرد سوچے، وہ فرد بھی سوچے، اس کے گھر والے بھی سوچے۔ جس بیوی کو یہ پتہ ہے کہ اس کا شوہر یوں اپنے آفس میں ڈنڈی مارتا ہے، لیٹ جاتا ہے، جلدی آتا ہے، کام کاج کے دوران صحیح طریقے سے کام نہیں کرتا، یا جس اولاد کو یہ پتہ ہے کہ ان کا باپ ایسے کرتا ہے، یا باپ کو یہ پتہ ہے کہ اولاد ایسے کرتی ہے، تو حد شرع کے اندر رہتے ہوئے ایک دوسرے کی اصلاح اور ایک دوسرے کی تفہیم کریں۔ ہمارے دین نے، ہمارے اسلام نے ہمیں یہ فرمایا ہے وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ، ایک دوسرے کو حق بات کی وصیت کرتے ہیں اور ایک دوسرے کو صبر کی وصیت کرتے ہیں۔ تو جو حق بات ہے، درست بات ہے، اس کے اوپر ایک دوسرے کو سمجھایا جائے۔ سرکار دو عالم صلی اللہ علیہ وسلم کا فرمان ہے جو تم میں کسی برائی کو دیکھے اگر اپنے ہاتھ سے روک سکتا ہے تو اپنے ہاتھ سے روکے، اور اگر ہاتھ سے نہ روک سکے تو اپنی زبان سے روکے، اور اگر زبان سے بھی نہ روک سکے تو اپنے دل میں برا جانے۔ تو ہمارے ہاں تو گناہ کے کام میں تعاون، مدد، جرت اور اس کو جوش دلانا، یہ سارے کام شروع ہو جاتے ہیں، اس کو گناہ سے روکنے کا سلسلہ نہیں ہوتا۔ اگر یہ ایک کام ہمارے معاشرے کے اندر درست ہو جائے کہ ہر آدمی اپنی ذمہ داری کو پورا کرے، اپنے نوکری کے تقاضے، اپنی جاب کی جو اس کی ریکوائرمنٹس ہیں، جو اس کی ڈیمانڈز ہیں، اگر ان کو پورا کرے تو ہمارے معاشرے کے اندر سدھار آ سکتا ہے۔ لوگ دھکے کھاتے ہیں دفتروں کے، لوگ بیچارے مارے مارے پھرتے ہیں، رشوتیں دیتے ہیں، صبح سے شام تک خوار ہوتے ہیں، دنوں، ہفتوں، مہینوں خوار ہوتے رہتے ہیں، ان کا کام نہیں ہوتا۔ کیوں؟ اس لیے کہ یہ والا معاملہ چل رہا ہے، کام کرنے والا سستی کرتا ہے، ڈنڈی مارتا ہے، کام پورا نہیں کرتا، ظلم کرتا ہے۔ تو یہ سارے کے سارے کام حرام، اور ان کی جو اجرت اس کے اعتبار سے ملے گی وہ بھی اسی پرسنٹیج کے اعتبار سے حرام ہوگی۔ تو یہ اعلیٰ حضرت رحمہ کا एक फतवा, फतवा नंबर 144 सफा नंबर 406 से हमने पढ़ा। दूसरा फतवा, फतवा नंबर 151 सफा नंबर 437। सवाल हुआ कि जैद एक शख्स का फर्जी नाम मदरसा इस्लामिया का नौकर था और मुवाफिक के दस्तूरुल अमल मदारिस अरबिया के बाद फराग इम्तिहान अयाम तातील में अपने मकान को चला गया और कबल इसके कि अयाम तातील खत्म हो हाजिर खिदमत एक जलसा मदरसा इस्लामिया होकर उनसे दरख्वास्त की कि या तो मुझे इजाजत हो कि साबिक दस्तूर काम करूं या मुझको जवाब दिया जाए कि अपना कुछ और बंदोबस्त करो, लेकिन कुछ जवाब ना मिला और ना असनाए तातील में कोई इत्तला नामा कता ताल्लुक का जैद को मिला। इस सूरत में जैद मुस्तहिक पाने तनख्वाह अयाम तातील का है या नहीं, बयीनू तू जरू। यानी सवाल का खुलासा यह हुआ कि एक शख्स किसी मदरसे में पढ़ाता था, रमजान और मुबारक की जब छुट्टियां हुई, आमतौर पर मदारिस के अंदर रमजान के महीने में छुट्टियां होती हैं, तो जब इम्तिहानात हुए और उसके बाद छुट्टियां होंगी तो वो जो मुदर्रिस था वो अपने घर चला गया और जब छुट्टियां खत्म होने लगी तो उससे कुछ अरसा पहले वो मदरसे में आया और आकर कहा कि मैं मजीद आपके यहाँ यानी पढ़ाऊंगा या मैं कुछ और तलाश कर लूँ, तो मुझे कोई जवाब दे ताकि मैं उसके मुताबिक अपना इंतजाम करूँ। मदरसे वालों ने उसको कोई जवाब ना दिया। तो अब इस सूरत में ये जो छुट्टियों की तनख्वाह है ये उसे मिलेगी या नहीं मिलेगी, तो ये हमारे यहाँ भी इसकी बहुत सारी सूरतें पाई जाती हैं। स्कूल के अंदर, कॉलेजेस के, स्कूलों के अंदर 3 महीने की छुट्टियां होती हैं या और अय्याम की छुट्टियां होती हैं, तो अब इसके जो असातिदा हैं, टीचर्स हैं, इनको तनख्वाहें मिलती हैं या किसी भी शोबे के अंदर मुख्तलिफ छुट्टियां होती हैं, तो छुट्टी के अंदर आदमी काम तो नहीं करता, तो जब काम नहीं करता तो उसको तनख्वाह मिलेगी या नहीं मिलेगी, तो उसके एतबार से आला हजरत रहमा ने जो जवाब इरशाद फरमाया, फरमाया कि तातीलाते माहूदा में मिसले तातीले माह मुबारक रमजान व ईदैन वगैरह की तनख्वाह मुदर्रिसीन को बेशक दी जाएगी, फइन्नल माहूदा उर्फन कल मशरूती मुतलकन। उसके बाद अल अशबा व नज़ायर फिक की बड़ी मशहूर किताब है, कवायद फिकिया के ऊपर मुश्तमिल, तो इसके हवाले से फिर आला हजरत रहमा ने एक जुजिया नकल फरमाया। यानी इसके अंदर फरमाया ये तातीलात माहूदा, यानी वो छुट्टियां के जिनका रवाज है, जो लोगों को पता है कि ये छुट्टियां होती हैं और इनकी तनख्वाह दी जाती है, उन छुट्टियों की तनख्वाह मुदर्रिसीन का हक है, ये उन्हें दी जाएगी। जैसे हमारे यहाँ 3 महीने की जो गर्मियों में तलबा को छुट्टियां होती हैं या सर्द इलाकों में सर्दियों में छुट्टियां होती हैं या इसके अलावा किसी और मौसम के अंदर छुट्टियां होती हैं, तो उन छुट्टियों की तनख्वाह मुदर्रिसीन को दी जाएगी अगरचे वो पढ़ाते नहीं, क्योंकि ये उर्फ है, ये रवाज है, ये ट्रेडिशन है, एक ये एक तरीकाकार है जो लोगों में रच बस चुका है, तो लिहाजा इन तारीखों की, इन छुट्टियों की तनख्वाह दी जाएगी। ये एक मसला। दूसरा मसला इसमें यह था कि किसी शख्स को, ये इसी के जिम्मन के अंदर चूंकि पूछा गया तो लिहाजा उसी एतबार से इसका जवाब दिया कि एक शख्स किसी जगह नौकरी करता है, अब वो नौकरी कर रहा है, उसको बगैर इत्तला के उसकी नौकरी खत्म की जा सकती है, उसको पता ही नहीं, तो उसका आला हजरत रहमान ने जवाब दिया किसी शख्स को असलन इख्तियार नहीं कि बे इत्तलाए अजीर जब चाहे बतौर खुद अकदे इजारा फस्क कर दे, मगर जब कोई उजरे बयिन वाजे जाहिर पैदा हो जिसमें असलन महल्ले इश्तिबा ना हो, जब तक ऐसा ना हो अजीर बेशक मुस्तहिके तनख्वाह होगा। आला हज़रत ने फरमाया कि जब दो आदमी आपस के अंदर कोई इजारा करते हैं, किसी आदमी ने किसी को अपने पास नौकर रखा कि तुम मेरे यहां काम करोगे, तो ये नहीं हो सकता कि इसका जब दिल चाहे उसको फारिग कर दे, यानी सेठ अपने मुलाजिम को जब दिल चाहे फारिग कर दे, ऐसा नहीं हो सकता। जब दोनों का अग्रीमेंट हो चुका है, दोनों ने बाहमी मुआहदा किया है, अब फारिग करने की दो सूरतें हो सकती हैं। नंबर एक, दोनों राजी हो, मुलाजिम ने कह दिया कि ठीक है जी सेठ साहब आप मुझे फारिग करते तो मैं चला जाता हूं, सेठ ने उसको फारिग किया और उसने इसको कबूल कर लिया, या जो मुलाजिम है उसने कहा कि भाई मैं जो है वो आपकी नौकरी छोड़ना चाहता हूं, तो सेठ ने कहा ठीक है भाई छोड़ के चले जाओ, जहां जाना है आपने, अब तुम्हारा हिसाब मैं कर देता हूं। तो जब दोनों बाहमी रजामंदी के साथ ये मुलाजमत खत्म करें तो दुरुस्त। दूसरी सूरत ये कि اس ملازمت میں کوئی ایسا واضح قسم کا بڑی خرابی پیدا ہو جائے، ایسا کوئی عذر پیدا ہو جائے کہ جس کی وجہ سے ان میں سے ہر ایک کسی کو بھی یہ اختیار حاصل ہو جائے کہ وہ یہ نوکری چھوڑ سکے یا وہ سیٹھ نوکری سے جواب دے سکے، تو اس صورت میں یہ عقد اجارہ ختم کیا جا سکتا ہے۔ مثال کے طور پر ایک شخص کسی جگہ ملازمت کرتا ہے، کسی دوسرے ملک میں ملازمت کرتا ہے، اب اس نے اس سے اجارہ کیا 1 سال کا کہ میں 1 سال تک تمہارے یہاں ملازمت کروں گا، 2 مہینے کے بعد اس کا ویزا جو ہے وہ ایکسپائر ہو گیا، ختم ہو گیا۔ اب 2 مہینے کے بعد اس کا وہاں رکنا قانوناً جرم، یہ پکڑا جائے گا، جیل میں جائے گا اور یہ جو ہے وہ اس کو سزا ہو جائے گی، تو یہ ایک ایسا عذر بیین پیدا ہو گیا کہ اب یہ یک طرفہ بھی اس کو اپنے سیٹ کو جا کر کہہ سکتا ہے کہ میں نے آپ کی نوکری ختم کر دی، میں جا رہا ہوں۔ تو اس ٹائپ کا یا اسی طرح کے کچھ اور اعذار کہ جو واضح طور پہ ایسے اعذار ہوں کہ یہ ملازم سیٹھ کے پاس کسی صورت اب نوکری کر ہی نہیں سکتا، یا سیٹھ کسی بھی صورت اس ملازم کو رکھ ہی نہیں سکتا، اگر ایسا عذر بیّن واضح ظاہر کوئی پیدا ہو جائے تو اس صورت کے اندر یک طرفہ اجارہ بھی فسخ کیا جا سکتا ہے۔ یہ جو دوسرا مسئلہ بیان کیا، اس میں ہمارے ہاں ان سیٹھ صاحبان کو یا ان مزدوروں کو اور ان نوکروں کو، دونوں کو تنبیہ، سیٹھ اتنی اتھارٹی جو ہے وہ استعمال کرتا ہے کہ اس نے کسی ملازم کو رکھا ہے کہ 1 سال تک تم میرے ملازم، لیکن اس کا جب دل کرتا ہے وہ اس کو فارغ کر دیتا ہے، 2 مہینے ہوئے، 3 مہینے ہوئے، 4 مہینے ہوئے، یا کسی کو 1 مہینے کے لیے ملازم رکھا، تیسرے دن اس کو بس ایسے غصہ آ گیا تو فارغ کر دیا۔ یہ جو فارغ کرنا ہے یہ جائز نہیں، جب کسی سے ایک معاہدہ ہو چکا کہ تم میرے پاس 1 سال تک نوکری کرو گے، تو اب بغیر اس دوسرے کی رضامندی کے یا کسی بہت بڑے عذر کے سیٹھ اپنی مرضی سے اس کو فارغ نہیں کر سکتا۔ تو اس کا یہ مطلب نہیں ہے کہ یہ سیٹھ ہے تو یہ جو چاہے کرتا، پھر ایسا نہیں ہو سکتا۔ ایک بات، دوسری بات ملازم کی، کہ ملازم نے جب کسی سے یہ معاہدہ کر لیا کہ میں آپ کے ہاں اتنے عرصے تک نوکری کروں گا، تو اب یہ اپنے اس سیٹھ کی مرضی کے بغیر یا کسی بہت بڑے عذر کے بغیر یہ اس کو چھوڑ نہیں سکتا، یعنی ایسا نہیں ہو سکتا کہ یہ اس کا جب دل کرے تو بول دے کہ سیٹھ صاحب میں جا رہا ہوں، اپنا انتظام کر لو، اب وہ بولے کہ بھائی میں مجبور ہوں، میری پریشانی ہے، مجھے ضرورت ہے، ابھی آپ اس طرح نہ جاؤ، لیکن یہ تھوڑا سا اس طرح کا تو بولے میں نہیں کروں گا۔ تو یہ جو باہمی اس طرح عقد اجارہ ہوتا ہے، ملازمت اور نوکری کے جو معاملات ہوتے ہیں، اس میں ایسی کھلی چھوٹ نہیں ہے، نہ تو سیٹھ کو ایسے کلی اختیار ہیں کہ جب چاہے فارغ کر دے، اور نہ ملازم کو ایسا جو ہے وہ اختیار ہے کہ وہ جو چاہے کرتا پھرے۔ ہمارے ہاں دونوں صورتوں میں ایکسٹریمزم ہوتا ہے، یعنی انتہا پسندی ہوتی ہے، کسی جگہ تو سیٹھ کی اتنی چلتی ہے کہ وہ جو چاہے اپنے نوکروں کے ساتھ کرتا رہے، یا کوئی جاگیردار ہے، یا کوئی چودھری صاحب ہیں، یا کوئی جو ہے وہ کوئی بڑا افسر ہے، وہ اپنے نیچے والوں کے ساتھ جو چاہے سلوک کرے اس کی مرضی، اور بعض جگہ ملازموں کی چلتی ہے کہ ملازموں نے یونین بنائی ہوئی ہے، یا ان کا اپنا ایک جو ہے وہ کوئی وجہ ہے، بلیک میل کرتے ہیں یا کچھ بھی کرتے ہیں۔ تو شریعت نے دونوں کو حدود میں رکھا ہے، جب ایک معاہدہ ہو گیا اس معاہدے کی پابندی کرنا شرعاً دونوں پر لازم ہے، جبکہ وہ معاہدہ شریعت کے خلاف نہ ہو، اس کی پابندی کرنا سیٹھ پر بھی لازم اور ملازم کے اوپر بھی لازم ہے۔ تو دونوں طرف والوں کو اپنی اپنی حدود کو پہچاننا ضروری ہے کہ شریعت کے میرے لیے کیا احکام۔ تو نوکری سے فارغ کرنا نہ سیٹھ کو کلی اختیار، اور نوکری چھوڑ کے چلے جانا یہ نوکر کو کلی اختیار نہیں ہے، یا تو دونوں باہمی رضامندی سے یہ نوکری ختم کریں، اور یا پھر کسی کو ایسا بڑا عذر پیدا ہو جائے کہ جس کی وجہ سے وہ نوکری چھوڑ سکے۔ تو یہ فتاوی ردویہ شریف کا صفحہ نمبر 437 اور فتوی نمبر 151 تھا۔ اس کے بعد صفحہ نمبر 440 ہے اور فتوی نمبر 153، یہ بھی بڑا اہم فتویٰ ہے۔ سوال ہے، سوال کا خلاصہ عرض کرتا ہوں کہ بہت سارے لوگ اپنے مکانات یا اپنی زمینیں کرائے پر دیتے ہیں، زمینیں کرائے پر دی کھیتی باڑی ہو، مکان کرائے پر دیا کہ رہائش کی جائے، یا اپنی دکان کرائے پر دیتے ہیں کمرشل بنیادوں پر، اس کے بارے میں ایسے لوگوں کو رہائش کے لیے مکان دینا جن کے بارے میں یہ پتہ ہے کہ وہ یہاں کوئی اچھا کام نہیں کریں گے، اور شرابی ہیں، کبابی ہیں، اور برے کاموں میں ملوث ہیں، تو وہ یہاں پر یہ والے کام کریں گے، तो ऐसे लोगों को मकान वगैरह किराए पर देना जायज है या नहीं, जो इनसे किराया लिया जाएगा वो हलाल है या नहीं। आला हजरत रहमा ने इसका जवाब जो है वो दो सूरतों में दिया। फरमाया कि यहां पर दो मकाम है, यानी सवाल की दो सूरतें हैं। अव्वल ये कि इन लोगों को सुकूनत के लिए, रिहाइश के लिए मकान, ज़राअत के लिए ज़मीन किराया पर देना जायज़ है या नहीं, ये पहला सवाल है कि जो लोग फुसाको फुजार हैं, एक किस्म का जो है वो जिनका तर्ज ज़िंदगी जो है वो शरीयत के, दीन के, इस्लाम के मुताबिक नहीं है, इन लोगों को रिहाइश के लिए मकान देना या ज़राअत के लिए ज़मीन किराए पर देना ये जायज़ है या नहीं, एक। दूसरा, दुवम बर तकदीर जवाज, इनके माल से उजरत लेना कैसा, यानी अब ये हमें उजरत देते हैं, किसी को हमने किराए पर मकान दिया, उस बंदे का सूद का काम है, उस बंदे का कोई नाजायज काम है, तो अब वो जो उजरत देगा तो उसके बारे में तो यही है ना कि जो उसका नाजायज काम है वो उसी से हमें उजरत दे रहा है, तो ये उजरत लेना हमारे लिए जायज है या नहीं। आला हज़रत फरमाते हैं कि अव्वल का जवाब जवाज है, यानी बुरे लोगों को रिहाइश के लिए मकान देना या दुकान देना या जमीन देना ये जायज है, कि इसने, यानी जो मालिक है, इसने तो सुकूनत व ज़राअत पर इजारा दिया है, ना कि किसी मासियत पर, और रहना बोना फी नफ्स ही मासियत नहीं, अगरचे वो जहां रहे मासियत करेंगे, जो रिस्क हासिल करें मासियत में उठाएंगे, ये उनका फेल है जिसका इस शख्स पर इल्जाम नहीं। यानी अगर कोई शख्स किसी शराबी को अपना मकान किराए पर दे देता है तो इसका किराए पर देना जायज है कि इसने उसको रहने के लिए दिया, आगे वो जो करता है वो उसके जिम्मे, वो उसका काम। अल्लाह ताला फरमाता है ला ताजरु वाजिरतु विजरा उखरा, कोई बोझ उठाने वाली जान किसी दूसरे का बोझ नहीं उठाएगी, यानी अगर एक आदमी गुनाह करता है तो दूसरा आदमी उसका जिम्मेदार करार नहीं पाएगा। इसके बाद आला हज़रत रहमा ने इसके ऊपर मुख्तलिफ हवाला जात बयान फरमाए, फतावा हिंदिया का हवाला दिया, फतावा आलमगिरी का, और उसके बाद जो है वो फतावा शामी का, दुर्रे मुख्तार का, उसके बाद अलामा ज़ैलई, अलामा बदरुद्दीन ऐनी, अलामा हुसाम सुगनाकी वगैरह जो है, दीगर जो है वो बड़े बड़े फुकहाए किराम का हवाला दिया। लेकिन इसके बाद, ये तो था एक फतवे के एतबार से मसला, इसके बाद आला हज़रत रहमा फरमाते हैं कि ये जवाब फिक है, बाकी दयानतन इसमें शक नहीं कि जिसकी सुकूनत से मुसलमानों के अकायद या आमाल में फितना ओ दलाल का अंदेशा ओ ख्याल हो, उसे जगा देना माद अल्लाह मुसलमानों को फितना पर पेश करना है, तो युहिब्बूना अन तशी अल फाहिशा, हकीकतन ना सही इस उसकी तरफ मुंजर है। وَإِنَّمَا الدِّينُ النُّصْحُ لِكُلِّ مُسْلِمٍ, दीन तो यही है कि सब मुसलमानों की खैर खाही की जाए। आला ने फरमाया कि फतवे के एतबार से तो वो मसला था, लेकिन इस बात पर हर बंदे को गौर करना चाहिए कि किसी ऐसे शख्स को मकान देना जिसकी वजह से मुसलमानों में गुनाह फैलेंगे, जिसकी वजह से मोहल्ले वाले परेशान होंगे। अब किसी शराबी को मकान दे दिया, वो रात को शराब पी के गुलगपाड़ा करता है, शोर मचाता है, किसी बदमाश को मकान दे दिया वो मोहल्ले वालों को परेशान करता है, किसी बिल्कुल ही लफंगे किस्म के आदमी को दे दिया वो मोहल्ले के लोगों को छेड़ता है, तंग करता है, तो ऐसे आदमियों को मकान देना फरमाया कि ये मुसलमानों को फितना पर पेश करना है, मुसलमान आजमाइश में आ जाएंगे। तो फरमाया कि अल्लाह ताला फरमाता है युहिब्बूना अन तशीअल फाहिशा, यानी ये आयत का एक हिस्सा बयान किया है कि कुछ लोग वो हैं जो ये चाहते हैं कि फुहाशी फैले, बेहयाई फैले, कुछ लोग ये चाहते हैं, तो उनके लिए कुरान में वईद आई कि जो ये चाहते हैं कि लोगों में बेहयाई फैले, फुहाशी फैले, तो उनके लिए अजाब अलीम है, उनके लिए दर्दनाक अजाब है, ये कुरान पाक। तो आला ने फरमाया कि ऐसे लोगों को जिनसे मुसलमानों को ये प्रॉब्लम्स होंगी कि मुसलमानों के मोहल्ले का माहौल खराब होगा, परेशान होंगे, फितना होगा, फसाद होगा, ऐसे लोगों को मकान देना या ऐसे लोगों को जगह देना इस आयत में हकीकतन दाखिल ना सही, इसकी तरफ मुंजर है, इसकी तरफ खींच कर जरूर ले जाने वाला है, यानी नतीजा ये जरूर होगा। एक होता है कि एक आदमी कसदन मुसलमानों में बेहयाई फैलाए, तो अगर कसदन यूं करता है तो फिर तो सीधा इस आयत के अंदर आ गया, और अगर कोई कसदन तो ये नहीं करता, लेकिन ऐसे लोगों को अपना मकान देता है जिनकी वजह से मोहल्ले का माहौल खराब होगा, मोहल्ले के बच्चे बिगड़ेंगे, हमसाए परेशान होंगे, मुसलमान आजमाइश में आएंगे। तो वो हकीकतन इस आयत की वईद में ना भी दाखिल सही, लेकिन नतीजा ये निकलेगा। तो लिहाजा ऐसे लोगों को मकान वगैरह ना दिया जाए, क्योंकि अल्लाह के रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक बड़ा प्यारा उसूल बयान फरमाया जो हमारी जिंदगी के हर शोबे के अंदर जो मुंतबिक होता है, अप्लाई होता है। वह इन्नमा दीनु अन्नुसुहु लिकुल्ली मुस्लिम, बुखारी और मुस्लिम की हदीस है कि दीन तो ये है कि सब मुसलमानों की खैरखाही की जाए, सबका भला सोचा जाए। दीन ये सब मुसलमानों की खैरखाही, सब मुसलमानों का भला चाहना, ये दीन है। तो कोई भी ऐसा काम कि जिसकी वजह से ये पता है कि मुसलमान परेशान होंगे, मोहल्ले में खराबी आएगी, लोग तंगी में आ जाएंगे, तकलीफ में आ जाएंगे, ऐसा काम ना किया जाए, ये एक दीन का जो एक मेयार है ये उसके बरखिलाफ है। ये बात, ये सवाल का एक हिस्सा था कि ऐसे लोगों को मकान देना कैसा। तो ऐसे लोगों को मकान देना फी नफसी ही अगर से जायज, लेकिन ना दिया जाए, इसी के अंदर आफियत, इसी में मुसलमानों की खैर खा है। दूसरा, आला हजरत रहमा ने इस सवाल का दूसरा जो पहलू था कि ये लोग जो किराया देंगे, वो किराया लेना कैसा। किसी आदमी ने किसी ऐसे आदमी को मकान जो है वो किराए पर दे दिया जिसका सूद का काम है, या जो रिश्वत लेता है, या जिसका इसी तरह का गसब, चोरी डकैती का काम है, ऐसे आदमी से जो किराया मिलेगा वो किराया लेना कैसा। अल्लाह ने फरमाया कि जिस माल का बेआईनी ही होना, बेआईनी ही हराम होना मालूम हो, उससे उजरत लेना जायज नहीं। मसलन इजारा देने वाले को खबर है कि ये रुपया जैद ने गसब या सरका या रिश्वत या को गाने बाजे की उजरत वगैरह में दिया, तो उनका लेना इसे रवा नहीं, ना अपने आते में ना वैसे। यानी अगर तो ये पता है कि ये जो मखसूस माल किराए में हमें दे रहा, किराए के अंदर उसने दिया 10,000 रुपया, ये जो 10,000 रुपया इसने दिया ये वो है जो सूद में वसूल करके लाया, या ये 10,000 रुपया वो है जो इसने किसी का छीना है, या किसी की चोरी करके लाया, या ये 10,000 रुपये तो रिश्वत में वसूल किया। तो अगर बेआईनी ही वो ही माले हराम है तो फिर इसका लेना हराम, इसका लेना जायज नहीं। तो किसी की खालिस रिश्वत की रकम बेआईनी ही अगर हमें मिले, तो वो अगरचे हमारा कोई हक बनता है उस वजह से वो हमें दे रहा है, या हमें वैसे ही दे रहा है, दोनों सूरतों के अंदर ये लेना हराम। और अगर ये जो हमें वो रकम दे रहा है ये बेआईनी ही वो हराम नहीं, तो फरमाया कि इस सूरत में फतवा मुतलकन जवाद है। अगर यानी अगरचे उसके पास अमवाले हराम होना यकीनी हो, मगर ये रुपया कि इस किराया में देता है बेआईनी ही इसका हराम होना मालूम नहीं, तो लेना जायज अगरचे उसका अक्सर माल हराम ही हो। मगर इस सूरत में यानी बहालत गलबा हराम तकवा एहतराज है, खुसूसर मुक्तदा के लिए। खुलासा इसका यह बना, फरमाया कि जो रकम वो हमें दे रहा है, अगर उस रकम का बेआईनी ही रिश्वत की या चोरी की या डकैती की या छीनने की या किसी हराम काम की उजरत की रकम होना हमें मालूम नहीं, तो फिर उससे वो किराया लेना जायज है, वो रकम लेना जायज है। लेकिन जब किसी आदमी के पास अक्सर माल हराम है, तो तकवे का तकाजा यह है कि उससे यह रकम लेने से एहतराज किया जाए, खुसूसन किसी मुक्तदा पेशवा आदमी के लिए, और उससे हटकर भी जिस आदमी को भी इस हवाले से बुरी बात सुनने को मिलेगी कि एक आदमी अगर किसी जो है वो गासिब से या किसी डकैत को किराए पर मकान देता है और उसे किराए की रकम देता है, तो लोग बोलेंगे यार डाकू का माल घर है, या सूदखोर को जो है इसने किराए पर कोई जगह दी तो लोग इसको बोलेंगे यार ये तो सूद खाता है, या ये तो सूद की कमाई खा रहा है। तो इस तरह की बातें जिस वजह से सुनने को मिले वो काम करना भी शरीयत ने मना फरमाया, उससे भी बचने का फरमाया। क्यों? इसलिए कि मुसलमान की इज्जत जो है ये भी हमारे दीन के अंदर एक बड़ी मुकद्दम चीज है, इसको भी एक तरजीह दी गई है, इसको प्रायोरिटी दी गई है कि मुसलमान अपने आप को जिल्लत पर पेश ना करे, अपने आप को बदनामी पर पेश ना करे। ये नहीं है कि भाई ठीक है लोग जो मर्जी बोलते रहे हमें कोई परवाह नहीं, ऐसा नहीं है कि लोग जो मर्जी बोलते रहे हमें परवाह नहीं, बल्कि शरीयत ने हमें यह फरमाया कि जिस काम में बदनामी है और बुरा नाम है और बुरी शोहरत है, उस काम से भी بچا جائے. اس پر اعلی حضرت رحمہ نے ایک حدیث مبارک مسند امام احمد بن حنبل کی جو ہے وہ بیان فرمائی ہے. فرمایا ایاک وما یسوء الاذن, اس کام سے بچو جس کے بعد میں تمہیں برا سننے کو ملے, اس کام سے بچو جس کے بعد تمہیں بری بات سننے کو ملے. یعنی لوگ بولے کہ دیکھو یار یہ کیا کرتا ہے, یہ تو حرام کھاتا ہے, یہ تو فلاں کرتا ہے فلاں کرتا ہے, تو لوگوں کو جس پر بات کرنے کا موقع ملے وہ کام کرنا بھی منع. اس کے بعد یہ فتاوی ردویہ شریف کا فتوا نمبر جو ہے وہ 153 اور صفحہ نمبر 440 تھا. اب دوسرا فتوا, فتوا نمبر 155 اور صفحہ نمبر 445. سوال جو ہے وہ تھوڑا سا ایک خاص وہ جو ہے وہ اپنا اصطلاح ٹرمینالوجی کے اعتبار سے ذرا تھوڑا سا مشکل ہے, اس کا خلاصہ میں عرض کر دیتا ہوں کہ ایک آدمی کی ایک اجرت طے ہے کہ اس کو مثال کے طور پہ 10,000 روپے ملے گی, 10,000 روپے اس کی اجرت, لیکن لوگ اسے اپنی طرف سے کچھ زیادہ دیتے ہیں, مزید کو 100, 200, 400, 500 مل ملا کے اس کو 12-13 ہزار روپے اس کا کر دیتے ہیں, تو یہ جو اضافی پیسہ کسی کو ملے یہ کیسا؟ اس کی مثال میں آپ کو عرض کرتا ہوں. مثال کے طور پہ ایک آدمی مقرر ہے ریکوری کے اوپر, اس نے ریکوری کرنی ہے, یعنی اس نے جو لوگوں کے اندر کسی کا مال پھیلا ہوا ہے وہ اس نے جا کے وصول کرنا ہے, یا کرایہ داروں سے اس نے جا کے جو ہے وہ ماہانہ کرایہ وصول کرنا ہے. اب جتنا کرایہ ہے وہ تو اس کو ملے گا اور اس کی جو اجرت ہے وہ بھی اس کو ملے گی, لیکن اس کے اوپر مزید اس کو لوگ اپنی طرف سے بھی 150 روپے جو ہے وہ دے دیتے ہیں, تو یہ جو اوپر سے اس کو دیتے ہیں وہ کیسا ہے؟ اعلی حضرت فرماتے ہیں کہ ناجائز ہے کہ اجرت مقررہ سے زیادہ لینے کا کیا استحقاق ہے. ہاں اگر وہ اپنی خوشی سے دیتے تو جائز تھا, مگر خوشی معلوم بلکہ سری جبر ہوتا ہے, اور اگر اس طرح کی اس کی طرف سے جبر نہ بھی ہوا مگر انہوں نے اسے زمینداری یا ٹھیکہ داری کے دباؤ سے دیا تو بھی ناجائز و مثل رشوت ہے. اس کے بعد فتاوی شامی کی ایک عبارت نقل فرمائی. یعنی خلاصہ یہ ہے کہ ایک آدمی دوسرے کو اگر 100, 50,000, 2,000, 10,000 اس کی حسب حیثیت اگر دیتا ہے تو یہ دیکھا جائے گا وہ دے کیوں رہا ہے, کو تحفہ دے رہا ہے, اگر تحفہ دے رہا ہے تو کس خوشی میں دے رہا ہے. ایک مثال کے طور پہ کسی محکمہ جس محکمے کا بڑا روب ہو, اس محکمے کا آدمی کسی کے پاس جاتا ہے, اس نے کوئی وصولی کرنی, اب وصولی بھی کرتا ہے اور جن سے وصولی کی وہ اوپر سے اس کو پیسے بھی دیتے ہیں, تو وہ جو اضافی پیسے دیتے ہیں کوئی کسی کو کیوں پیسے دے گا؟ ہوتا کیا ہے بیچارے ڈر رہے ہوتے ہیں کہ یار اس کو پیسے نہیں دیے تو اس نے ہماری شکایت لگا دینی, تو اب اس کو پیسے اس لیے دیتے ہیں تاکہ تھوڑا سا اس کے شر سے بچت رہے. جیسے ایک بہت عام سی اس کی مثال ہے, مختلف جو فیکٹریاں ہوتی ہیں فیکٹریوں کے اندر جو ہے وہ مختلف انسپیکٹر جاتے ہیں, جا کے چیک کرنا ہوتا ہے کہ بھائی اس کے سارے کام سیٹ ہیں. اب ایک تو یہ ہوتا ہے نا, جیسے ہمارے ہاں جو ایک بہت جگہ پہ چلتا بھی ہے کہ سیدھا ہی طے ہے کہ بھائی اس کا ٹیکس بنا 1,00,000 روپیہ, یہ 10,000 روپے لے کے بول دے گا کہ ہم اس کا ٹیکس ہی 10,000 روپے بنتا تھا, یہ تو سیدھا حرام. 90,000 روپے کا جو اس نے حکومت کو نقصان پہنچایا یہ درمیان والا اس کا ذمہ دار حرام کا مرتکب, اور فیکٹری والے پر وہ 90,000 روپے دینا لازم ہے کہ وہ اپنا ٹیکس پورا ادا کرے. دوسری بات کہ ایک آدمی اپنے سارے کام صحیح کرتا ہے, قانون کے مطابق کرتا ہے, اس نے ڈاکومنٹس پورے کیے, اس نے ٹیکس پورا ادا کیا, اس نے جو ریکوائرمنٹ تھی وہ پوری کر دی, ہر چیز پوری کی, اس کے باوجود کوئی افسر مانتا ہی نہیں ہے جب تک اس کو پیسے نہ دیے جائیں. اس کو پیسے نہیں دیں گے تو وہ 1,00,000 روپے کی چیز 2,00,000 روپے کی لکھ دے گا, اگر اس کو پیسے نہیں دیے وہ اس کے کام کے اندر جو ہے نا کوئی نہ کوئی پریشان کرتا رہے گا, اس کا مال ہی نہیں چھوٹے گا, نکلے گا ہی نہیں. تو اب ایسے افسروں کو اس لیے دیا جاتا ہے, ان کو تحفے کے نام پہ, ان کو کسی بھی نام پہ, کوئی لیپ ٹاپ دے یا کمپیوٹر دے یا کچھ بھی دے, ان کو موبائل دیا یا کوئی پھل فروٹ دے دیا, اس طرح کی جو بھی چیزیں ہوتی اس لیے دی ہے کہ یار یہ ہمارے کام میں رکاوٹ نہ ڈالے. تو اس کے جبر سے, اس کے ظلم سے, اس کے پریشان کرنے سے بچنے کے لیے اس کو یہ چیزیں دی جاتی ہیں. یہ سراسر حرام 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 اور رشوت ہے, یہ ان لوگوں کے ظلم سے بچنے کے لیے دی جاتی ہے. اب ایسے لوگ کسی بھی شعبے میں ہوں, کسی بھی محکمے کے اندر ہوں, کسی بھی ادارے کے اندر ہوں, مذہبی ہوں یا غیر مذہبی ہوں, بہر صورت ان لوگوں کو دینا حرام, الا یہ کہ کوئی بہت بڑی مجبوری کی صورت ہو. لیکن ان لوگوں کا لینا بہر صورت حرام ہی ہے. اللہ تبارک و تعالی ہمیں ان چیزوں سے بچنے کی توفیق عطا فرمائے, ان لوگوں کو بھی عقل سلیم عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علیہ وسلم.